ਕਾਦੀ ਪੈਗੇ ਦੀ ਨਗਿਨਾ ਦੀ ਦਿੰਦਾ ਧਾ ਦਿੰਦਾ ਤੱਕ ਤੇਰੇ ਪੀਤੇ ਤਾਦੀ ਤਾਗੇ ਦੀ ਨਗਿਨਾ
ਉਜਿਆਲੋ ਫਲਸਾ ਉਜਿਆਲੋ ਫਲਸਾ ਉਜਿਆਲੋ ਫਲਸਾ
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 ਉਜਿਆਲੋ ਫਲਸਾ
ये पैसा तलाई शत्रु भनौ या मित्र त साथमा हुँदा कति राम्रो साथी बने कतिले कमाएर ठूलो भइस भने कतिले मृत्युको कामना गर्दै दिन गने कतिले जिउँदै पूर्ण खाल्डोमा खने तलाई पाउने होडबाजीमा तछाड मछाड गर्दै साथीभाइ छरछिमेक इष्टमित्र कसैको प्रवाह नगरी लागि परे कतिले पाए कतिले गुमाए ये पैसा तेरो मेरो सम्बन्ध दूर हुँदा कयौं साथीले नाता तोडे कयौं साथीले स्वदेश छाडे कयौं साथीले विदेश छोडे ए पैसा त कति अपार चीज भइस तेरो अभावमा कठिन परिस्थितिमा कयौं साथी संगीले बाटो मोडे अनि नयाँ सम्बन्ध जोडे तेरै कारण तोडे तेरै कारण जोडे ए पैसा तलाई पाउन तलाई भित्र्याउन कति पनि सजिलो छैन भोक निन्द्रा दिन रात नभनी अत्तालिएर ड्युटी भन्दै दौडिएका छन् कति मिठा मिठा प्यारका मिठा सपना देख्न नपाउँदै अलार्म बजेर झस्कने बिउजने गरेका छन् अनि घडी हेर्दै हस्याङ फस्याङ गर्दै एक मुठी पानीले अनुहार भिजाउँदै तलाई पाउन कुद्ने गरेका छन् ए पैसा त साथमा छस् त सब छन् जब त साथमा हुँदैनस् अपवाद केही बाहेक सबै टाढा भइदिन्छन् त बिना त यो सुन्दर यो रंगीन दुनियाँ पनि मसान गाड्दै लाग्छ मान्छे पुण्य कमाउन पाप कमाउन आफूलाई चोख्याउन आफूलाई बल साबित गर्न धेरै सहारा लिन्छन् त साथमा हुन्छस् त कालो दाग मेटाउन ओखती गर्नु पर्दैन कुनै अछुत भनिने चिजलाई सुन पानी छर्कनु पर्दैन ए पैसा साँच्चै त कति शक्तिशाली हो कि हरि थापाको ए पैसा शीर्षकको यो कवितासँगै उज्यालो फल्चामा तपाईँलाई स्वागत छ आज सोमबार उज्यालो फल्चा लिएर आएको छु म मिलन तिमिल सिन्हा साथमा हुनुहुन्छ प्राविधिक साथी मनोज विष्ट उज्यालो अघि नै भइसक्यो तपाईँ अघि नै उठेर बिहानी काम धन्दामा जुट्नु भएको छ कोही भान्सामा हुनुहोला कोही मर्निङ वाकमा कोही गाडीमा कोही बाटोमा जहाँ हुनुहुन्छ उज्यालो फल्चामा तपाईँलाई फेरि एकपटक हार्दिक स्वागत छ आज पनि यो बिहान तपाईँलाई काम लाग्ने विभिन्न सामग्री समेटेर आएका छौं अघि शुरूको कवितामा पैसाको शक्तिको कुरा सुनिहाल्नुभयो उज्यालो फल्चामा हामी बेला बेला गाँठको अर्थात पैसाको कुरा गर्छौ आज पैसा कमाउने र जोगाउने तरिकाको विषयमा सड़कमा तरकारी बेच्ने ललितपुर चापा गाउँका आमाहरूको अनुभव सुन्नेछौ
भयो भनेर धेरै हुरेल धुरेल गर्नु भएन हेर्नुहोस् हामीलाई अहिले त छ पैसा हुरेल धुरेल गर्नु होला पछि के होला कसो होला अब हामीलाई अहिले यस्तो राम्रो भइरहेको छ भने पछि नराम्रो पनि हुन जानु सक्छ हेर्नु अहिले मलाई श्रीमानले माया गरिरहेको छ मलाई यत्तिकै पुग्छ भनेर सोचाइ त हामीले यो गर्नु हुँदैन
हाम्रो स्वास्थ्यमा आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोग र यसबाट बच्ने उपायको विषयमा कुरा गर्नेछौ
कुनै पनि प्यारेन्ट्सलाई चाहिँ आफ्नो बच्चाले आँखा रातो भएको छ भनेदेखि सबभन्दा पहिले यो साधारण खालको आहार अथवा हो यसलाई बजारमा गएर औषधि किनेर हालेर निको हुन्छ भनेर चाहिँ त्यो एप्रोच त्यो चाहिँ गर्नु हुँदैन
साथमा इतिहासमा आज मिडियामा आज लगायतका नियमित स्तम्भ छँदैछन् हरेक दिन काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com सुन्न सक्नुहुन्छ उज्यालो फल्चा यस्तै देशभरका 2 दर्जन भन्दा धेरै रेडियो स्टेशनबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ तपाईँ पनि कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उज्यालो फल्चा सुनेर या अरू समस्यामय विषयमा तपाईँलाई केही भन्नु छ भने उज्यालोको फेसबुक र ट्विटरमा लेख्नुहोस् तपाईँको विचार कार्यक्रमको अन्त्यमा प्रस्तुत गर्नेछौ उज्यालो फल्चाको शुरूआतमा सधैँ झैं इतिहासलाई फर्केर हेरौं
इतिहासमा आज
2076 साल भदौ 23 गते सोमबार सन् 2019 को सेप्टेम्बर 9 तारिक आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केहीलाई सम्झौं सन् 1776 को सेप्टेम्बर 9 मा संयुक्त राज्य अमेरिकाको नामाकरण भएको दिन हो कन्टिनेन्टल काँग्रेसले युनाइटेड कोलोनिजबाट नयाँ नाम अमेरिका राखेको थियो सन् 1954 को सेप्टेम्बर 9 मा अल्जेरियामा 6.8 म्याग्निच्युडको भूकम्प गएको थियो भूकम्पमा 1600 मानिसले ज्यान गुमाएका थिए सन् 1965 को सेप्टेम्बर 9 मा तिब्बतलाई चीनको स्वायत्त क्षेत्र भएको घोषणा गरिएको थियो र सन् 2015 मा आजकै दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीय 67 वर्ष 7 महिना राजगद्दीमा शासन गरेर सबैभन्दा लामो समय शासन गर्ने शासक बन्नुभएको थियो योभन्दा अघि महारानी भिक्टोरिया सबैभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुनुभएको थियो महारानी एलिजाबेथ द्वितीय बेलायतको महारानीको पदमा त्यति बेला हुनुहुन्थ्यो तपाई उज्यालो फल्चा सुनिरहनु भएको छ अब एउटा जागरण गीत सुनौ गाउँमै गर्छौ कृषि भन्ने बोलको यो गीत नवीन केसी भट्टराई र पूर्णकला विशीको स्वरमा
विदेश गए सबै थोक घुमाए न दुई तारा पैसा नै कमाए गाउँमै गर्छु कृषि पादो बारी खन्छु र गाउँमै गर्छु कृषि विदेश जाने कुरालाई मनै देखि बिर्सि पादो बारी खन्छु र गाउँमै गर्छु कृषि विदेश जाने कुरालाई मनै देखि बिर्सि
गाउँमै एउटा अभियान चलाउँला खेतबारीमा सरकारी फलाउँला
गाउँमै गर्छु कृषि विदेश जाने कुरालाई मनै देखि बिर्सि
आँखामा धेरै खालका समस्या देखिने गरेका छन्। कतिपय समस्या उपचारबाट निको हुन्छ भने कतिपय रोग लागेपछि निको नहुन पनि सक्छ। यस्तै मध्येको एउटा आँखामा लाग्ने संक्रमण हो सापु। सापुबाट कसरी बच्ने, के कुरामा ध्यान दिनुपर्छ भनेर साथी बिना नेउपानेले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका आँखा रोग विशेषज्ञ डाक्टर इन्दु प्रसाद ढुङ्गेललाई सोध्नु भएको छ।
अलिक गर्मी सिजन छ अहिले है, गर्मी सिजनमा चाहिँ आँखा पाक्ने भनेको हिजो आज हामीले धेरै आँखा पाक्ने सिजनै भइरहेछ अहिले। अहिले लगभग अस्पतालमा आउने ओपिडीमा लगभग 30-35% त आँखा पाक्ने रोग नै आइरहेछन्। आँखा पाक्ने रोग भनेको सबै उमेरमा हुन्छ यो है, बालबच्चा अनि ठुलो एडल्ट ओल्ड एज सबैमा हुन्छ। अनि अब यसमा के हुन्छ भनेदेखि डिफ्रेन्ट इटियोलोजी हुन्छ के कारणले भयो भन्ने कुरा भन्ने हुन्छ। अब युजली चाहिँ एडल्टहरूमा चाहिँ थाहा हुन्छ कि कुनै यो ब्याक्टेरियल हो कि भाइरल हो कि भन्ने कुरो चाहिँ थाहा हुन्छ यो इन्भेस्टिगेसन गरेर। तर युजली यो बच्चाहरूमा सानसानो नानीहरूमा चाहिँ पनि यो आँखा पाक्ने रोग रातो ब्याक्टेरियाले पनि हुन्छ र भाइरलले पनि हुन्छ। तर एउटा के छ भनेदेखि हिजो आज लगभग 15-20 वर्ष अगाडिदेखि नै एउटा एजम्सन के छ भनेदेखि एक खालको विशेष पुतली हुन्छ, त्यो सेतो पुतली हुन्छ, प्वाखमा कालो कालो दाग, चन्द्रमा जस्तो दाग जस्तो हुन्छ, युजली बेलुकातिर उड्छ, यो घरमा कोठामा बाहिर सडकमा ल्याम्प पोस्टमा देखिने हुन्छ। यो संसर्गमा आएका पेसेन्टहरू युजली बच्चाहरूको चाहिँ आँखा रातो हुने, एउटा आँखा दुईटा आँखा रातो हुने, रातो हुने बित्तिकै आँखाबाट आँसु आउने र आँसु आउने, त्यसपछि केटाकेटीको चाहिँ भिजन एकदमै 24 घण्टामै पुरै त्यो लस हुने देखेको हुन्छ। यसलाई चाहिँ सिजनल हाइपर एक्टिभ प्यानिभाइटिस भनेर सापु भनेर भन्छ यो। अनि यो चाहिँ के हुन्छ भनेदेखि इन्फेक्सन भन्दा पनि यो आँखाभित्रको पिप जम्ने यो खालको समस्या हो। अब अरू खालको आँखा रातो त समयमा उपचार गरेर डायग्नोसिस गरेर उपचार गरेर चाहिँ ठिक हुन्छन् नै यो। तर यसमा के हुन्छ भनेदेखि समयमा उपचार पाएन भन्नाले घण्टा 2-3 घण्टाभित्रै उपचार पाएन भनेदेखि चाहिँ यो पछि आँखाभित्रै सबै पिप जम्छ। पिप जमेपछि यसको उपचार गर्न धेरै गाह्रो हुन्छ र यसको चाहिँ भिजन लस हुने चान्स चाहिँ धेरै हुन्छ।
डाक्टर साहब, अब यो पुतलीबाट लाग्ने भन्नुभयो होइन, पुतलीको त्यो पुतलीको जिउमा त झुस छ होइन, त्यसले गर्दा लाग्ने हो कि अब टोकेर लाग्ने हो कि कसरी सर्ने हो?
यो पुतली र यो सापुको चाहिँ रिलेसन चाहिँ एक्ज्याक्ट अहिलेसम्म मेन्टेन भइसकेका छैन, इस्टाब्लिस भइसकेका छैन। तर के छ भने हिस्ट्रीमा चाहिँ यो पुतलीको संसर्गमा आएर यस्तो भएको भन्ने चाहिँ यो इस्टाब्लिस छ। तर पुतलीको संसर्गमा आएर नै यो सापु भएको भन्ने कुरो चाहिँ इस्टाब्लिस चाहिँ भएको चाहिँ छैन। तर हिस्ट्रीमा के हुन्छ भनेदेखि यो पुतलीसँग यो आएको थियो, सेतो पुतलीसँग संसर्ग भयो, त्यसपछि बच्चाको आँखामा पुतली बस्यो अनि त्यसपछि आँखा रातो भयो भन्ने कुरो। अब पुतलीले गर्दा सापु हो भन्ने कुरो चाहिँ एजम्सन हाइपोथेसिस चाहिँ हो, तर इस्टाब्लिस चाहिँ भएको छैन।
भनेको अब पुतलीको झुसले भनौँ अथवा त्यसको टोकाइले गर्दा भएको भनेर प्रमाणित नभएको
अवस्था, एलर्जिन अथवा हाइपरसेन्सिटिभ हुन्छ, यहाँले जुन भन्नुभयो ठिक भन्नुभयो कि कुनै पोलिन अथवा कुनै यस्तो एलर्जिक सब्सटेन्सबाट त्यो एन्टिजेन भन्ने हुन्छ, त्यसले गर्दा चाहिँ आँखामा हाइपरसेन्सिटिभ रियाक्सन हुन्छ। र युभियाटिस भनेको आँखाको भित्रको बीचको एउटा भाग हुन्छ, त्यो भागलाई युभिया भन्छ, त्यो युभियाको इन्फेक्सन इन्फ्लेमेसनलाई युभियाटिस भन्छ। यो साधारण खालको यो बाहिर आँखाको जालो कन्जङ्टिभा भन्छ, त्यो पाक्ने खालको जस्तै आँखाको रातो हुने होइन।
यसको अब पुतली नजिक भएर भनौँ अथवा त्यसको त्यो जुन विकिरणहरू के छ त्यो जिउमा होइन, त्यसले गर्दाखेरि आँखा पुरै ड्यामेज नै हुने हो।
अब यो बच्चाहरूमा चाहिँ कसैको हिस्ट्रीमा चाहिँ पुतली नभेदा पनि यो आँखाको भित्र जुन पिप जम्ने समस्या हो युभियाटिस भन्छ, त्यो कसैको हिस्ट्रीमा पुतलीसँग संसर्ग नभए पनि हुनसक्छ। त्यसकारण पुतलीसँग कन्ट्याक्ट भएर मात्रै नै यो भएको छ भन्ने कुरो चाहिँ त्यो प्रुफ गर्न अलिक गाह्रो छ. तर यस धेरै जसो केसमा चाहिँ के हुन्छ भनेदेखि यस बच्चासँगको पुतलीसँग कन्ट्याक्ट जस्तो भयो त्यस कारण त्यसपछि चाहिँ यो रातो भयो भन्ने कुरो चाहिँ त्यो चाहिँ भएको छ. यो चाहिँ नेपालभरिको सबै जसो जिल्लामा रिपोर्ट चाहिँ भएको छ, आकल दुकल भएको छ. तर सिजन के हो भनेदेखि यो पानी पर्ने सिजन यो मङ्सिरसम्म रहन्छ. यो जेठ असार पानी पर्न सुरु भएदेखि मङ्सिरसम्म रहन्छ. त्यसपछि अटोमेटिकली फेरि यो त्यति देखिँदैन. अहिले चाहिँ के हुन्छ भनेदेखि इन्सिडेन्ट चाहिँ अलिक बढी देखेको छ.
यो पुतली अब नेपालको सबै ठाउँमा हुने हो कि अब कुनै निश्चित ठाउँमा हुने के छ?
भुटानबाट, सिक्किमबाट, उता कश्मीरतिरबाट, सिमलातिरबाट पनि यो चाहिँ रिपोर्ट भएको छ. र उनीहरूको चाहिँ रिपोर्टमा चाहिँ उनीहरूले पुतलीले खास भए होइन, यो भित्र बच्चाहरूको आफ्नै युभिआइटिस हुने कारणले गर्दा भएको हो. र उनीहरूले चाहिँ पुतलीसँग यसको चाहिँ कोरिलेसन गरेको छैन. अब हामी चाहिँ के छ भनेदेखि डाक्टर साहब यहाँको सिनियर डाक्टर साहबहरूले पनि स्टडी गर्नुभएको छ, रिसर्च गर्नुभएको छ. त्यसमा चाहिँ एसोसिएटेड फिचर चाहिँ हो, पुतलीसँग कन्ट्याक्ट चाहिँ भएको हो, तर त्यही खास पुतलीले नै गरे हो भन्ने कुरो चाहिँ त्यो चाहिँ भएको छैन.
अब धेरैजनाले भन्दाखेरि चाहिँ अब धेरैजना डाक्टर साहबले भन्नुभएको छ होइन पुतलीको कारणले नै साँपु लाग्छ भनेर, अब कसरी बुझ्ने त डाक्टर साहब?
अब कस्तो छ भन्नु छ भनेदेखि बच्चाहरूमा चाहिँ यो जुन साँपु भन्ने रोग हो, युभिआइटिस भन्ने रोग हो, यो युभिआइटिस भन्ने पुतलीको संसर्गमा आएर चाहिँ भएको हो. यो फ्याक्टर चाहिँ यस, तर पुतलीले कसरी गर्छ र यही पुतली नै बाटो भएको भन्ने कुरो चाहिँ त्यो चाहिँ होइन. बच्चाहरूमा अरू पनि समस्या हुनसक्छ, अरू कुराबाट पनि युभिआइटिस हुनसक्छ. अब हामीले चाहिँ के हुन्छ भनेदेखि सबैलाई पब्लिकलाई के डर छ भनेदेखि ल यो पुतलीले आयो, घरमा पुतली राख्नुहुन्न, पुतली मार्नु पर्यो, अथवा पुतलीबाट कसरी गेट रिड गर्ने भन्ने. जस्तो अब यहाँ त डेङ्गु भन्ने छ, त्यो त एडिस मस्किटोले गर्ने भन्ने कुरो प्रुफ छ. त्यो एडिस मस्किटो हटायो भनेदेखि डेङ्गु हुँदैन भन्ने कुरो थाहा छ. अब पुतली कसरी हटाउँछ फेरि? यो पुतलीको त ब्रिडिङ सिजन यस्तैमा हुन्छ यो. तर स्याफु चाहिँ पुतलीसँग चाहिँ कोरिलेट नै भएको छ, तर इस्टाब्लिस नै भएको छैन.
बालबालिकाको आँखामा यस्तो खालको समस्या अरू कारणले पनि हुनसक्छ भन्नुभयो डाक्टर साहब होइन, अरू चाहिँ अब कसरी हुन सक्छ?
सबभन्दा अरू कारण चाहिँ अब यस अरू जुन जेनरल कारण हो, इन्फेक्सन कारण हुन्छ, युजली ब्याक्टेरियल इन्फेक्सन हुन्छ र अरू भाइरल इन्फेक्सन हुन्छ. या त हाम्रो अस्पतालमा भाइरल इन्फेक्सनबाट बच्चाहरूको जुन आँखामा बाहिर भित्रपट्टिको डिलमा जालो जस्तो हुने हो, त्यस्तो केसहरू पनि थुप्रै नै आएको छ. साफु केस चाहिँ इन्सिडेन्टली एउटा दुईवटा केस कहिले कहीँ मात्र रिपोर्ट हुन्छ, त्यस्तो बिना चाहिँ देखिएको छैन हाम्रो अस्पतालमा.
अब यो साँपु लागिसकेर अब जब हस्पिटल आउनुहुन्छ नि उहाँहरूको उपचार चाहिँ अब कसरी गर्नुहुन्छ?
सबभन्दा अब मेरो के छ भनेदेखि कुनै पनि प्यारेन्ट्सलाई चाहिँ आफ्नो बच्चाले आहार आतो भएको छ भनेदेखि सबभन्दा पहिले यो साधारण खालको आहार आतो भए हो, यसलाई बजारमा गएर औषधि किनेर हालेर निको हुन्छ भनेर चाहिँ त्यो एप्रोच त्यो चाहिँ गर्नु हुँदैन. कस्तो भयो भनेदेखि साँपु भनेको त एकदम एक्युट इमर्जेन्सी अवस्था हो. किनभने बिहान आँखा रातो भयो, बेलुकासम्म भोलि बिहानसम्म आँखा पिप जम्छ र पर्सि बिहानसम्म आँखाको त्यो भिजन पुरा लस भएर जान्छ.
त्यो पछि फेरि फर्काउन सकिँदैन?
त्यो पिप त निकाल्न सकिन्छ, एकचोटि भिजन लस भइसकेपछि नर्मल भिजन ल्याउन धेरै गाह्रो छ.
भनेको अब छोटो समयमा नै अब त्यो आँखाको दृष्टि गुम्नु भनेको त अब धेरै ठुलो कुरा हो डाक्टर साहब होइन. त्यसैले हामीले चाहिँ अब यो घरमा नै आँखा रातो हुने बित्तिकै अस्पताल लिएर आउनै पर्यो.
हस्, एउटा के छ भनेदेखि आँखा रातो हो भनेदेखि कुनै पनि एज ग्रुपमा आँखा रातो हो भनेदेखि चाहिँ एडल्ट होस्, बच्चा होस्, ओल्ड एज होस्, जुन चाहिँ भए पनि हिजो हामी के देख्छौँ मैले उखुडियाँ भनेदेखि नजिकैको आँखा पसलमा गयो, ल फलानले एउटा औषधि हालिदिएको थियो, त्यो औषधि हालेर निको हुन्छ भनेर चाहिँ त्यही औषधि फलो गर्ने गरेको हुन्छ. इन्सिडेन्टली कसैलाई निको पनि भएको छ, तर त्यसो के हुन्छ भनेदेखि त्यस्तो चाहिँ गर्नु हुँदैन. नजिकैको आँखा केन्द्रमा गएर चाहिँ एउटा आँखा स्वास्थ्य कर्मीलाई चाहिँ आँखा देखाउनु जरुरी छ.
अब यो साँपु रोग नलागोस् भनेर चाहिँ हामी अब कसरी बस्न सकिन्छ?
अब जो पर्सन इन्फेक्टेड भएको छ उसँग क्लोज कन्ट्याक्टमा नरहने, उसको चाहिँ के अरे मेकअपहरू कस्मेटिक्सहरू युज नगर्ने, टावल युज नगर्ने, टावल सेयरिङ नगर्ने, लिनन सेयरिङ नगर्ने होइन. अनि त्यसपछि आँखा रातो भएको छ भनेदेखि अब जुन डग चिकित्सकले चाहिँ उहाँलाई एडभाइज गर्नुहुन्छ त्यो ड्रग मेडिसिन रेगुलरली फलोअप गर्ने त्यो कम हुन्छ. अब साँपु पनि के हुन्छ भनेदेखि तुरन्त बच्चाको आँखा रातो हो भने चाहिँ अस्पतालमा ल्याउने. सबै आँखा बच्चा रातो भएको बच्चाको आँखा साँपु भएको हुँदैन, अरू कारणले रातो हुन्छ. साँपुको मुख्य के हुन्छ भनेदेखि अरू कारणले आँखा रातो हो भने चाहिँ त्यो एक दिन, दुई दिन, तिन दिन, चार दिनमा चाहिँ बिस्तारै आफै कम भएर जाने, औषधि हालेर कम जाने हुन्छ. तर साँपु भएपछि साधारण खालको आँखाको औषधि हालेर हुँदैन, त्यसलाई चाहिँ बच्चाको भित्रको पिप निकाल्नलाई ठुलो अपरेसन गर्नुपर्छ.
यो रोग अब बाल बालिकामा धेरै देखिएको छ कि अरू उमेरमा पनि देखिएको छ?
युजली चाहिँ के अरे टडलरमा देखाएको छ, बाल बालिका भन्नुहोस् न, त्यो देखाएको छ।
अब यो सिजनमा आँखामा कुनै पनि खालको समस्या नआओस् भनेर चाहिँ हामीले के कुरामा ध्यान दिने त?
आँखामा प्रिभेन्सनलाई के हुन्छ भनेदेखि बच्चाहरूमा चाहिँ रेगुलरली उनीहरूको स्कुल जाँदाखेरिमा भर्ना हुने बेलामा आँखाको पावर लाग्छ कि लाग्दैन त्यो चेकअप गर्नु पर्यो। आँखा बच्चाले त्यसले युजली मोबाइलहरू ग्याजेटहरू धेरै दिनु हुँदैन बच्चाहरूलाई, ठुलालाई पनि हुँदैन, अझ बच्चालाई चाहिँ बढी हुँदैन किनभने बच्चाको भिजन डेभलप भइरहेको हुन्छ। त्यस कारण बच्चाको आँखा बाङ्गो हुने, आँखा टेगो हुने समस्याहरू त्यो चाहिँ बढी हुन सक्छ। अनि त्यसपछि अब ठुला ठुलामा के हुन्छ भनेदेखि युजली यहाँ जो कम्प्युटर भिजन सिन्ड्रोम भन्छ, त्यो वर्किङ अफिसमा वर्किङ पपुलेसन हो, जहिले पनि हर वक्त त्यो कम्प्युटरमा काम गर्ने, नजिकै काम गर्ने, उनीहरूलाई चाहिँ त्यो आँखा दुखेको जस्तो, आँखा थाकेको जस्तो, आँखा सुक्खा जस्तो हुने त्यो हुन्छ। त्यसको लागि चाहिँ अब त्यो कम्प्युटर भिजन सिन्ड्रोम भन्छ, त्यसको लागि आँखा अस्पतालमा आएर एकचोटि कुनै आँखाको एक्सर्साइज गर्नुपर्छ कि त्यो चाहिँ देखाउनु पर्ने हुन्छ। क्लोज ब्लड रिलेसनमा म्यारिज भयो भने पनि त्यो आँखाको रोग अलि नराम्रो खालको रोग हुन्छ, त्यो चाहिँ त्यो एभोइड गर्नुपर्ने हुन्छ। अनि त्यसपछि अब रेगुलरली 40 नागेपछि एकचोटि आँखा के कस्तो छ त्यो रेगुलरली फलोअप गर्नुपर्छ, 6 महिना 1 वर्षमा एकचोटि के कस्तो छ अवस्था त्यो बुझ्नलाई आँखा अस्पतालमा गएर नित्य चेक गर्नु जरुरी छ। अर्को चाहिँ ट्रमा, आँखामा त्यो ट्रमा भएपछि भित्र ड्यामेज हो भनेदेखि चाहिँ रिकभर हुन धेरै गाह्रो हुन्छ है, त्यस कारण चाहिँ ट्रमाबाट बस्न एकदम जरुरी छ। मोटरसाइकल चलाउनेहरूले, कार चलाउनेहरूले त्यो बस्न एकदम जरुरी छ। अर्को चाहिँ के हुन्छ भनेदेखि ओल्ड एजमा चाहिँ युजली क्याट्र्याक्ट र ग्लोकोमाको समस्या छ, त्यो समस्याबाट चाहिँ पनि हामीले चाहिँ हेर्नु कम्तीमा 6 महिना 1 वर्षसम्ममा आँखा रेगुलर चेकअप गर्नुपर्छ।
हाम्रो स्वास्थ्यमा आएर आफ्नो महत्वपूर्ण जानकारी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
यहाँले पनि नेपाल आँखा अस्पतालमा आएर श्रोताहरूलाई आँखा सम्बन्धी जिज्ञासा सोध्नुभयो, त्यसको लागि म धन्यवाद दिन्छु।
उहाँ हुनुहुन्थ्यो आँखा रोग विशेषज्ञ डाक्टर इन्दु प्रसाद ढुङ्गेल। आँखामा संक्रमण हुने सापु रोग र यसबाट बस्ने उपायको विषयमा उहाँले सुझाव दिने हुनुहुन्थ्यो। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। अहिले 7 बजे मिडियामा आज लिएर आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटु रोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ECG, इकोकार्डियोग्राफी, हल्चर, CIMT, ABP, TMT, अल्ट्रासाउन्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
माया प्रेम लाग्यो कि डबलको देख्छु, ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु।
डबल डबल देख्छौ। यो दसैँ तिहारमा
हरेक हप्ता दुई जनालाई
आइएमई गरेको रकमको डबल रकम,
हरेक महिना दुई जनालाई
आइएमई गरेको रकमको डबलको डबल,
र बम्परमा एक जनालाई आइएमई गरेको रकम
डबलको डबलको पनि डबल रकम।
साथै आइएमई पेबाट
अर्को आइएमई पेमा पैसा पठाउनलाई डबल रिवार्ड पोइन्ट,
खुसीलाई डबलको डबलको डबल गरौ आइएमई गरौ।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
तपाईँ काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको बिहानी रेडियो पत्रिका उज्यालो फल्चा सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। विदेशमा बस्ने साथीहरूले अहिले यसै गरी कार्यक्रम सुनिरहनु भएको छ। आजको कार्यक्रममा तपाईँसँगको कुराकानीमा छु म मिलन तिमिल सिन्हा, र प्रविधिमा सहयोग गरिरहनु भएको छ साथी मनोज विष्टले। नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्न देशभर 50 ठाउँमा चार्जिङ स्टेशन राख्ने तयारी गरेको छ। काठमाडौँ उपत्यकाभित्र 20 ठाउँमा र उपत्यका बाहिर 30 ठाउँमा कार लगायत साना गाड़ीका लागि चार्जिङ स्टेशन राख्ने प्राधिकरणको तयारी छ। यसका लागि आवश्यक टेण्डर डकुमेन्ट तयारी गर्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणको चुहावट नियन्त्रण तथा ऊर्जा दक्षता विभागका उपप्रबन्धक प्रमोद रिजालले जानकारी दिनुभयो। प्रति स्टेशन 1 करोड़ रूपियाँ लागत पर्ने अनुमानका आधारमा यो परियोजनामा 50 करोड़ रूपियाँ लगानी गर्न एसियल विकास बैंकले समेत इच्छा देखाइरहेको उहाँले जानकारी दिनुभएको छ। अनि आजदेखि काठमाडौँमा बिजुलीबाट चल्ने बस बुढ्ने भएको छ। निजी क्षेत्रको सुन्दर यातायातले शुरूमा 4 बस सञ्चालनमा ल्याउने तयारी गरेको हो। आज दिउँसो भ्रिकुटी मण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ। अघिल्लो हप्ता सुन्दर यातायातले काठमाडौँको भत्केको पुलमा चार्जिङ स्टेशन पनि सञ्चालनमा ल्याइसकेको छ। सुन्दर यातायातका अनुसार बस 40 सिटे र 35 सिटे गरी दुई प्रकारको हुनेछ। 40 सिटे बसमा अरू 30 जना यात्रुले र 35 सिटे बसमा अरू 25 जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात संचालक समितिका सदस्य सुरेश पोखरेलले जानकारी दिनुभयो। अरू बसको तुलनामा यो बसमा सीटको व्यवस्थापन फरक तरिकाले गरिएको छ। बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिँदै पछाडिको सीट आकर्षक बनाइएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार पछाडिको सीट सिनेमा हलको बाल्कोनी जस्तै हुनेछ। यसबारे थप जानकारी तपाईँले उज्यालोअनलाइन.कममा गएर पढ्न सक्नुहुन्छ। अब अर्को खबर, चाड पर्वलाई लक्षित गरेर आजदेखि काठमाडौँ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुँदैछन्। चाड पर्व मा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान डीडीसीले सहुलियतमा सामान उपलब्ध गराउनेछन्। उपत्यकासँगै देशभरका 70 ठाउँमा सहुलियत पसल सञ्चालन गर्न लागि मन्त्रालयले जानकारी दिएको छ। चाड पर्वमा बजारमा अस्वाभाविक मूल्य वृद्धि भए उपभोक्ता ठगिन सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ। कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिनुभयो। र सहुलियत पसलमा छूट हुने सामानहरूमा नुनमा प्रति किलो 2 रुपियाँ, चिनीमा प्रति किलो 5 रुपियाँ, चामल मोटा प्रति किलो 5 रुपियाँ, चामल मसिनो प्रति किलो 10 रुपियाँ, घिउ प्रति किलो 50 रुपियाँ, गेडागुडी प्रति किलो 10 रुपियाँ र खसी बोका प्रति किलो 10 रुपियाँ छूट हुने पनि सरकारले जनाएको छ। काठमाडौँ महानगरपालिकाले भिजिट नेपाल 2020 ध्यानमा राखेर कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्तेचित्र राख्ने भएको छ। मौलिक पहिचान र सौन्दर्यका लागि महानगरले विभिन्न ठाउँमा मूर्ति चित्र तथा भित्तेचित्र प्रतिस्थापन गर्ने भएको हो। मूर्ति राख्ने र भित्तेचित्र बनाउने ठाउँको छनौट र त्यसको लागत तयार गर्न महानगरले समिति गठन गरिसकेको छ। ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचारीको संयोजकत्वमा बनेको 7 सदस्यीय समितिले लागत संकलन थालिसकेको महानगरको सम्पदा विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो। समितिको सदस्य सचिव रहेका थापाले नगरको परम्परागत तथा आधुनिक कला कौशलका बारेमा विश्वलाई जानकारी दिने र महानगर क्षेत्रको सौन्दर्यलाई बढ़ाउने उद्देश्यले महानगरले कार्यक्रम अघि सारेको बताउनुभयो। महानगरले आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रममै समावेश गरेर कार्यक्रम मार्फत शहरी सौन्दर्यलाई बढ़ाएर पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको उहाँको भनाई छ। सांस्कृतिक शहर काठमाडौँ महानगर भन्ने पहिचानलाई मूर्त रूप दिन पनि हामीले कला संस्कृतिको प्रवर्धन गर्न आवश्यक छ। उहाँले भन्नुभयो, हामी भिजिट नेपाल 2020 को नजिकमा छौं। विश्वभरका पर्यटक नेपाल आउँदा उनीहरूले सबैभन्दा पहिले देख्ने र टेक्ने भनेको नै काठमाडौँ महानगरपालिका हो। त्यसैले यहाँका कला कौशललाई विश्वभरि चिनाउन पनि यो अभियानलाई अगाडि बढ़ाएका हौं। महानगरले मौलिकता झल्कने मूर्ति र भित्तेचित्र राख्ने तयारी गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। साना तथा ठूला गाड़ीको लापरवाहीका कारण जेब्रा क्रसबाट यात्रा गरिरहेका पैदल यात्रु जोखिममा परेका घटना बढ़िरहेका छन्। प्रहरीका अनुसार चालू आर्थिक वर्ष 2076-77 झण्डै डेढ़ महिनामा भक्तपुरमा 224 साना ठूला दुर्घटनाको तथ्याङ्क छ, जसमध्ये दुई चालक, तीन यात्रु र दुईजनाले जेब्रा क्रसबाट सड़क पार गर्ने क्रममा ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। गएको आर्थिक वर्ष 2075-76 भक्तपुरमा 1221 साना तथा ठूला गाड़ी दुर्घटना भएको छ। यसमध्ये 46 जनाले ज्यान गुमाएको प्रहरी प्रवक्ता डीएसपी प्रहरीले जनाएको छ। ज्यान गुमाउनेहरूमा 15 चालक, 12 यात्रु र 19 पैदल यात्रु छन् भने पैदल यात्रुको पनि धेरैको गाड़ीले जेब्रा क्रसमै ठक्कर दिएर ज्यान जाने घटना बढ़िरहेको प्रहरीले जनाएको छ। सड़कभरि अटेस मटेस कुदिरहेको गाड़ी र ध्वनि प्रदूषणले पैदल यात्रु आक्रान्त छन्। ठाउँ ठाउँमा भएको आकाशे पोइलले पैदल यात्रुलाई बाटो काट्न केही सजिलो र सुरक्षित बनाए पनि धेरैजसो ठाउँमा गाड़ीको चापले ओल्लो छेउबाट पल्लो छेउ पुग्न हम्मे पर्छ। बाटो काट्न सजिलोका लागि जेब्रा क्रस भए पनि चालकले व्यवस्था गर्दै पैदल यात्रुलाई अझ उछिन्दै गाड़ी कुदाउँदै लाने चलन छ। ट्राफिक प्रहरी भएका ठाउँमा बटुवालाई बाटो काट्न सजिलो हुन्छ, तर सबै जेब्रा क्रसतिर ट्राफिक प्रहरी उभिएका हुँदैनन् अनि धेरै चालक नियमभित्र रहेर गाड़ी चलाउँदैनन्। चालकले पैदल यात्रुको झुण्डलाई व्यवस्था गर्दै गाड़ी तीव्र गतिमा हाकेको देखिन्छ। विशेष गरी उपत्यकाको बाटो साँगुरो र बिग्रिएका कारणले भन्दा पनि सड़कभरि अव्यवस्थित तरिकाले छरिएर गुड़िरहेका गाड़ीको अत्यास लाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने गरिएको कारणले गाड़ी दुर्घटना हुने गरेको पाइन्छ। जेब्रा क्रस नै असुरक्षित भनेर आजको कान्तिपुर दैनिकले खबर छापेको छ। अब अर्को खबर, चाबैल साँखु सड़क खण्डको चाबैलदेखि जोरपाटीसम्म दशैंसम्म पीच नभए सरकारले ठेक्का तोड्ने भएको छ। सड़क विभागका महानिर्देशक केशव कुमार शर्माले दशैंभित्र पनि पीच नभए ठेक्का तोड्ने जानकारी दिनुभएको हो। यो सड़कलाई चार लेनमा विस्तार गर्न उपत्यका सड़क विस्तार आयोजनाले 2072 असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो, तर अहिलेसम्म पनि विस्तारको काम सकिएको छैन। सड़क विस्तारका क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआवजा विवाद, साइट क्लियर लगायतका समस्याले तोकिएको समयमा काम पुर्याउन नसकेको हो। चाबेल साँकु 12.4 किलोमिटर खण्डलाई चार प्याकेजमा ठेक्का लगाइएको थियो। ठेक्का लगाइएको चार वर्ष बित्दा पनि काम लथालिङ्ग छ। पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण यो सड़क प्रयोग गर्ने यात्रु आजित छन्। बालबच्चालाई विद्यालय लैजान, बिरामी पर्दा आकस्मिक गाड़ी बोलाउन र दैनिक काममा पनि सड़क बाधक बन्ने गरेको छ। तोकिएको क्षेत्रफलमा विस्तार गर्दा सड़क आसपासका धेरै घर भत्काउनु पर्थ्यो। स्थानीयको अवरोध र ठेकेदारको ढिला सुस्तुले सड़क पीच हुन सकेको थिएन। सड़क 22 मिटरमा विस्तार गर्ने गरी डिजाइन गरिएको थियो। तोकिए भन्दा कम क्षेत्रफलमा सड़क विस्तार गर्न ठेकेदार तयार थिएन। सरकारले साइट क्लियर नगरेको भन्दै निर्माण व्यवसायले काम अघि बढ़ाएका थिएनन्। सरकार स्थानीय र ठेकेदार बीचको विवादले दुई वर्षसम्म विस्तार प्रक्रिया निकै सुस्त गतिमा थियो। दशैंसम्म पीच नभए चाबिल साँखु सड़कको ठेक्का तोड़िने भएको यो खबर आजको नागरिक दैनिकले छापेको छ। अब कला संस्कृतिसँग सम्बन्धित खबर, नेपाल आर्ट काउन्सिलमा शुक्रबार अस्तिदेखि कलाकार हरिप्रसाद शर्माका चित्रको प्रदर्शनी शुरू भएको छ। 1994 सालमा काठमाडौँको लगन गोफलटोलमा उहाँ जन्मनु भएको थियो। त्यतिबेला उहाँलाई आधुनिक संस्कृति र जीवन पद्धति भन्दा अगाडिको काठमाडौँ देख्ने र अनुभव गर्ने अवसर मिल्यो। अध्ययन अनुसन्धानबाट प्राप्त भएका काठमाडौँको इतिहास, संस्कृति र जीवन शैलीलाई उहाँले रंग र कुचीको माध्यमबाट क्यानभासमा उतार्दै आउनु भएको छ। उहाँका कलाकृतिमा प्राचीन र मध्यकालीन काठमाडौँका संस्कृति, इतिहास र वास्तुकला भेटिन्छ। यी ऐतिहासिक चित्र वर्तमान र भविष्यका लागि महत्वपूर्ण अभिलेख मान्न सकिन्छ। उहाँका चित्रहरू 2059 सालमा पनि प्रदर्शन गरिएको थियो। हरिप्रसाद सानैदेखि चित्रकलामा रूचि राख्नुहुन्थ्यो। उहाँका चित्रमा शरीर, प्रकाश र दूरी संयोजनका तीन आयाम मुख्य विशेषतामा पर्छन्। उहाँले यी ऐतिहासिक चित्र नेपालका युवा विद्यार्थीप्रति समर्पित गर्दै आउनु भएको छ। 2052 सालदेखि आफ्नो रूचि क्यानभासमा उतार्न शुरू गर्नुभएका हरिप्रसादले छोरा विष्णु प्रसादसँगको सहकार्यमा इतिहासका पाटा अझ खोतल्दै जानुभएको छ। हरिप्रसादका चित्रले पनि त्यो बेलाको जनजीवन इतिहास कस्तो थियो भन्ने देखाउँछ। इतिहासलाई अक्षरमा मात्रै पढ्दै आइएकोमा त्यसलाई चित्रका माध्यमबाट पढ्दा अझै जीवन्त हुने भन्दै इतिहासका घटनाक्रमलाई रंग र कुचीका माध्यमबाट चित्रमा ढाल्ने प्रयास गरेको छोरा विष्णु प्रसादको भनाइ छ। क्यानभासमा काठमाडौँको इतिहास यो नेपाल आर्ट काउन्सिलमा अस्तिदेखि कलाकार हरिप्रसाद शर्माको चित्र प्रदर्शनीको खबर हो। अब भक्तपुरको अर्को खबर, असत्यमाथि सत्यको जित देखाउने भक्तपुरको महाकाली नाच यहाँ पुन्नी इन्द्र जात्राका लागि काठमाडौँ आउने तयारी पूरा भइसकेको छ। यसका लागि भक्तपुरको महाकाली प्याख लगायत विभिन्न समूह महाकाली नाचको तयारी गर्दैछन्। काठमाडौँमा य सिंह इन्द्र ध्वजा ठड्याएपछि यहाँ पुन्नी शुरू हुन्छ। अन्तिम दिनसम्मै महाकाली नाच चल्ने गर्छ। रथयात्राका क्रममा कुमारी गणेश र भैरवले तीन दिन शहर परिक्रमा गर्छन्। यी तीन दिन भगवानको आग्रह अनुसार महाकाली नाच प्रदर्शन गरिने महाकाली नाचका मूल नायकी तुलसी नारायण दण्डे ख्यालले जानकारी दिनुभयो। भक्तपुरको महाकाली नाच पुरातत्व विभागमा दर्ता छ। पहिले त्यसमा छवटा टोली थिए भने अहिले हाल चारवटा समूह छन्। त्यसमा मुक्स ख्याक समूह सहित गहिटको बेन्जु, वंशगोपाल स्थित खरबुजा र चासेकेल स्थित दण्डेखिया समूह पर्छन्। भोटेबालको खैजु समूह र जगाते नजिकै भाते दुगुरी स्थित दैवज्ञ समूह भने लोप भइसकेका छन्। आर्थिक अभाव र नाचको समूह ठूलो भएकाले व्यवस्थापन गाह्रो हुँदा लोप भएको उनीहरूले बताएका छन्। अब एकैछिन पोखरातर्फ लागौं। तीसको मध्य दशकमै लोकबहादुर गुरूङले गीत लेख्नु भएको थियो भन्ज्याङ काटेर नजाऊ। यो गीत तीन ताका निकै चर्चित पनि बन्यो। देवी गुरूङको आवाजमा रेकर्ड गरिएको यो गीत उहाँकै झल्को दिने गरी पोखरामा गुन्जिएको छ। हालैको साँझमा जब देवीले उक्त गीत गाउन शुरू गर्नुभयो हलमा सन्नाटा छायो। धेरैले तीन ताका लोकबहादुर सम्झे, आँखा रसिला पारे। यो माहौल नै यस्तै छ, कलाकार मनोज गुरूङले सहजीकरण गर्नुभयो। हामी बिस्तारै नाच्ने र रमाउने खालका गीत पनि प्रस्तुत गर्छौं, धैर्य गरिदिनुहोला। विक्रमसम्म 2028 रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता गर्दा गण्डकी अञ्चलको प्रतिनिधित्व गरिएका तीनै लोकबहादुरद्वारा रचित कस्की छोरी औ नानी चौतारीमा बसेको बोलको कौडा गीत पहिलो भएको थियो। उहाँले नेपाली र गुरूङ गरी 150 बढ़ी गीत लेख्नु भएको थियो। संस्कृतिकर्मी लोकबहादुर गुरूङको पाँचौं स्मृति सभा देवीले पुनः स्रष्टा लोकबहादुरद्वारा रचित मारा चाँदी आचैदी बोलको गुरूङ भाका पनि सुनाउनुभयो। 2052 निर्माण गरिएको गुरूङ फिल्म न्यासो नेहुरी अर्थात कुहिरोभित्रमा समावेश यो गीत अहिले पनि चर्चित छ। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ। तपाई उज्यालो फल्चा सुनिरहनु भएको छ। हामीसँग पत्र पत्रिकामा छापिएका सम्पादकीय लेख र आजको बजार अनि गाँठका कुरामा तरकारी बेचेर राम्रो आमदानी गर्ने आमा दिदीहरूका रमाइला कुराकानी बाँकी नै छ। अहिलेलाई एउटा गीत सुनौ।
Thank you.
तपाईं उज्यालो फल्चा सुनिरहनु भएको छ। अब आजका पत्र पत्रिकामा छापिएको सम्पादकीय र लेखको पालो। आजको कान्तिपुर दैनिकले प्रजनन हक र मानवीय संवेदना शीर्षकमा सम्पादकीय लेखेको छ। कान्तिपुर दैनिकमै अंगराज तिमिल सिन्हाको लेख छापिएको छ चिनिया लगानीबाट अपेक्षा शीर्षकमा। विन विन सिचुएसनका आधारमा नेपालको पूर्वाधार विकासमा हुने चिनिया लगानीको बहुआयामिक फाइदा र घाटा केलाउन विश्वको अनुभवबाट सिक्न जरूरी छ। खास गरी अहिले चिनिया विदेश मन्त्रीको नेपाल भ्रमणको क्रममा चीनले नेपाललाई केही सहयोग गर्न सक्ने सम्भावना देखिएको छ र आज केही महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुने सम्भावना पनि छ। यसकै सेरोफेरोमा यो लेख छापिएको छ। अनि कान्तिपुरमै सम्पत्ति अधिकारमाथि वक्र दृष्टि शीर्षकमा अच्युत वाग्लेको लेख छापिएको छ। अर्थमन्त्री सरकार वा राजनीतिक शक्तिको वास्तविक अभिष्ट क्युबा वा उत्तर कोरियाको जस्तै निजी सम्पत्तिमा राज्यले नियन्त्रण गर्ने देखिन्छ भनेर उहाँले उल्लेख गर्नुभएको छ। अनि आजको नागरिक दैनिकले नगदमा नियन्त्रण शीर्षकमा सम्पादकीय लेखेको छ। आपराधिक कर्मको दण्ड सर्वसाधारण ग्राहकले भोग्ने अवस्था कसै गरी स्वीकार्य हुँदैन। यसरी बलात् रकम निकाल्न कठिनाई सृजना गर्दा सर्वसाधारणले सानोतिनो बचत पनि बैंकमै राख्ने अहिलेको प्रवृत्तिमा परिवर्तन आउनेछ। अनि व्यक्तिले पनि अलि ठूलो नगद समेत आपतकालीन अवस्थाका निम्ति पनि घरैमा राख्ने अवस्था आउँछ र यसको जोखिम बढ्न सक्छ भनेर नागरिक दैनिकको सम्पादकीयमा लेखिएको छ। नागरिकमा जैनेन्द्र जीवनको लेख छापिएको छ छरपष्ट समृद्धि बहस शीर्षकमा। सरकारले न द्रुत गतिले विकास निर्माणका काम गर्न सकिरहेको छ न त समृद्धि ल्याउने योजनाहरू कार्यान्वयन गर्न न अरू कुनै प्रशंसनीय काम गर्न भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। आजको नयाँ पत्रिका दैनिकले न्याय हारेको हारै शीर्षकमा सम्पादकीय लेखेको छ। जातीय आधारमा मानिसमाथि विभेद जस्तो गम्भीर सार्वजनिक अपराध गर्ने व्यक्तिले कसरी प्रधान अध्यापकको पदमा बसिरहन पाएका हुन् भनेर यो सम्पादकीयमा लेखिएको छ। अनि नयाँ पत्रिका दैनिकमै रोशन जनकपुरीको लेख छापिएको छ रुग्ण संविधानको गोलचक्कर शीर्षकमा। कुनै बेला मधेसको नाममा तथा केन्द्रीय सत्ताको विरोधमा आन्दोलन गर्न तथा टायर बाल्न तयार रहने मधेस केन्द्रित दल मधेस आन्दोलनका एजेण्डालाई यथास्थानमा छाडेर अब ओठे विरोधमा मात्र रमाइरहेका छन् भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। नयाँ पत्रिकामै जगत देउजाको लेख छापिएको छ भूमि सुधार जति ढिला उति झमेला शीर्षकमा। भूमि सुधार नगरी सामाजिक न्याय सहितको समृद्धि सम्भव छैन। जमीन वास्तविक किसानको स्वामित्वमा नगई अहिलेको खाद्य अपर्याप्तता टार्न सकिन्न भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। अनि आजको नयाँ पत्रिका दैनिकमा हामीले भनिसकौं यो खबरको सिलसिला यति नै। अब चाहिँ आजको बजारको बेला भएको छ। आजको बजारमा सबैभन्दा पहिले तरकारी बजार। काठमाडौँको कालीमाटी तरकारी बजारमा धेरै तरकारीको भाउ घटबड भएको छैन। गोलभेडा ठूलो र नेपाली र भारतीय दुवै गोलभेडा हिजो जस्तै आज पनि 85 रुपियाँ किलोमा कारोबार भइरहेको छ। सानो गोलभेडाको भाउ भने अलि बढेको छ। हिजो 75 रुपियाँ किलो थियो आज 85 रुपियाँ किलोमा कारोबार भइरहेको छ। रातो आलु सेतो आलु र सेतो आलु मुडेको सबै आलुको भाउ हिजो जस्तै छ। रातो आलु 58 रुपियाँ र रातो आलु भारतीय 45 रुपियाँ, रातो आलु मुडे 58 रुपियाँ र सेतो आलु 45 रुपियाँमै कारोबार भइरहेको छ हिजो जस्तै। अनि सुकेको प्याजको भाउ अलिकति बढेको छ। हिजो 63 रुपियाँ किलो थियो आज 68 रुपियाँ किलोमा कारोबार भइरहेको छ। गाजर बन्दा काउली मुलाको भाउ भने बढेको छैन। भन्टाको भाउ पनि बढेको छैन। बोडीको भाउ पनि बढेको छैन। गाजर हिजो जस्तै 115 रुपियाँ किलो, बन्दा 65 रुपियाँ किलो, काउली 115 रुपियाँ किलो, सेतो मुला 55 रुपियाँ किलो, सेतो मुला हाइब्रिड 65 रुपियाँ किलो, लाम्चो भन्टा 65 रुपियाँ किलो अनि बोडी 55 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अनि यस्तै गरी लौका हिजो जस्तै 55 रुपियाँ, परवर पनि हिजो जस्तै 65 रुपियाँ, चिचिङ्गो हिजो जस्तै 45 रुपियाँ, घिरौला हिजो जस्तै 55 रुपियाँ, पाकेको फर्सी हिजो जस्तै 55 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अनि भिन्डी र इस्कुसको भाउ पनि बढेको छैन। भिन्डी हिजो जस्तै 75 रुपियाँ र इस्कुसको भाउ पनि हिजो जस्तै 45 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अब अर्को खबर। देशैभर एकैसाथ 4G विस्तारको तयारी गरिरहेको नेपाल टेलिकमले कोर नेटवर्क परीक्षणमा सफलता पाएको छ। टेलिकमले शनिबार राति हाल कायम 3G को कोर नेटवर्कलाई 4G को नेटवर्कमा स्तर उन्नति गर्न सफल भएको हो। रातभर गरिएको परीक्षणमा सफलता मिलेको छ। टेलिकमका प्रबन्ध निर्देशक दिल्ली अधिकारीले भन्नुभयो यो सफलतासँगै 4G विस्तारको आधारभूत काममा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। दूरसंचार पूर्वाधारमा कोर नेटवर्कलाई मेरुदण्डको रूपमा लिइन्छ। यसलाई बीटीएस स्टेशन सहित ग्राहकसम्म जोडिनुपर्ने नेटवर्कमा सञ्जाल विस्तारको काम गर्छ। नेपाल टेलिकमले 4G विस्तारलाई कोर नेटवर्क र ऱ्यान विस्तारका रूपमा दुई चरणमा विभाजन गरेको छ। त्यसमध्ये चिनिया कम्पनीले जेडटीईले जिम्मा पाएको कोर नेटवर्कको परीक्षणमा टेलिकमले सफलता पाएको हो। अब अर्को खबर, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो डेबिट तथा क्रेडिट कार्डलाई 3 महिनाभित्र चिपमा आधारित बनाउने निर्देशन दिएको छ। ह्याकरहरूले म्याग्नेटिक स्ट्राइप कार्ड प्रयोग गरी काठमाडौँ र भारतका एटीएम बुथबाट नेपाली बैंकहरूको रकम चोरेपछि राष्ट्र बैंकले 2 वर्षअघि दिएको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्झाएको हो। चिनिया ह्याकरहरूले एटीएम बुथबाट 3.5 करोड़ रूपियाँ भन्दा बढ़ी रकम चोरेपछि अनुसन्धान गर्न गठित टोलीले पनि चिप कार्ड अनिवार्य गर्न सुझाएको छ। चिपको तुलनामा म्याग्नेटिक स्ट्राइप कार्डबाट ह्याकिङ गर्न सजिलो हुने भन्दै अनुसन्धान टोलीले सबै बैंक तथा वित्तीय संस्था चाँडोभन्दा चाँडो चिप कार्डमा जानुपर्ने सुझाव दिएको हो। केन्द्रीय बैंकले 2 वर्षअघि नै सबै बैंक तथा वित्तीय संस्थालाई चिपमा आधारित एटीएम कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएको थियो, तर कतिपय बैंकले अझैसम्म राष्ट्र बैंकको यो निर्देशन पालना गरेका छैनन्। अब अर्को खबर, वज्र एन वज्राचार्य इन्टरप्राइजेसले दशैं लक्षित फेस्टिभ अफर नामक नयाँ ग्राहक योजना बजारमा ल्याएको छ। योजना अन्तर्गत कुनै पनि ग्राहकले इन्टरप्राइजरका आउटलेट बानेश्वर, लगनखेल, ढोलाइटी र पोखराबाट बाथरूममा प्रयोग हुने सामान किन्दा विभिन्न सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। अनि महिन्द्रा टू व्हील्स अन्तर्गतको अग्निमोटो इंकले चाडपर्वको अवसर पारेर महिन्द्रासँग सबै दङ्गदास योजना ल्याएको छ। यो योजनाले यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पार्ने कम्पनीको दावी छ। बाइक तथा स्कूटरको खरिदमा तुरन्तै क्यास, 10,000 रूपियाँको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लायन्स प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ। अब शेयर बजार हप्ताको पहिलो कारोबारको दिन नेप्से परिसूचक 1.06% घटेर बन्द भएको छ। गएको हप्ताको मंगलबार पूँजीगत लाभकर विवाद अन्त्य हुने अपेक्षाले बढ़ेको बजार अन्तिम कारोबार दिन प्रोफिट बुकिङका कारण ओह्रालो लागेको थियो। लगानीकर्ताले यस दिन बजार बढ़ने अनुमान लगाएका थिए, तर यस विपरीत बजार खुलेदेखि नै नेप्से ओह्रालो लाग्न थालेपछि लगानीकर्ता अन्डोलमा परेका छन्। अहिले पूँजी बजार बढ़ने समय हो। कम्पनीको शेयर मूल्य निकै सस्तिएको छ, साथै कम्पनीहरूले लाभांश घोषणा गरी पारित गर्न साधारण सभाको मिति पनि तोकिसकेका छन्। लगानीकर्ताले केही समयपछि नै लाभांश हात पार्न सक्छन्, त्यसैले यस्तो अवस्थामा कम्पनीहरूको विश्लेषण गरी शेयर खरिद गरे लाभ पाउन सक्ने एक विश्लेषकले बताएका छन्। तपाई उज्यालो फल्चा सुनिरहनु भएको छ। आजको बजार पनि यति नै। अब पैसाको कुरा गर्ने बेला भएको छ। कुरा गाठका
कुरा गाठका
कुरा गाठका
उज्यालो फल्चामा तपाईँलाई फेरि पनि स्वागत छ। कुरा गाठकोमा कुरा गर्नको लागि आज हामीसँग 3 जना आमैहरू हुनुहुन्छ। उहाँहरू चाहिँ चोकमा बसेर तरकारी बेच्नुहुन्छ। तरकारी बेचेर पैसा गनिरहेको बेला मैले देखेर उहाँहरूसँग चाहिँ कसरी पैसा कमाउने भन्ने कुरा गर्नु पर्यो भनेर हजुरहरूलाई स्वागत छ। आमाको नाम?
मेरो नाम हरिमाया।
हरिमाया के?
केसी।
हरिमाया केसी। हजुरको?
मेरो जमुना केसी।
जमुना केसी। तपाईँको?
मेरो माइली तामाङ।
माइली तामाङ। तपाईँहरू 3 जनाको घर चाहिँ कहाँ?
उसको काठमाडौँ।
माइली तामाङको चाहिँ कहाँ?
काठमाडौँ जिल्ला।
काठमाडौँ कहाँ?
काठमाडौँ यहाँ पौरस मिला।
ए घरै यहीँ हो?
घरै।
ए आमैको चाहिँ
कहाँ?
दिदी बहिनी? आफ्नै दिदी बहिनी। तपाईँहरू के तरकारी बेच्नुहुन्छ?
हजुर।
आफ्नै बारीमा फलाउनु भयो आमा? आमाले के फलाउनु भयो? पहिला आमाबाट सुरु गर्नु पर्यो। आमाको बारीमा के छ?
के छ? त्यही गोलमेडा अलिअलि छ, खोर्सानी, तिति करेला, त्यति त फर्सीको मुन्टा।
बारीमा टन्न छ?
छैन, धेरै टन्न त।
को बिहान उठेर अनि सधैँ बेच्न ल्याउनुहुन्छ?
ल्याउँदैन, कहिले काहीँ कहिले काहीँ।
ए कहिले काहीँ कहिले काहीँ चाहिँ ल्याउनुहुन्छ? कहाँ कहाँ पुर्याउनुहुन्छ बोकेर?
पहिले त हामी उता के अरे कुलचोकमा जान्थ्यौँ, अहिले अहिले पाला यहीँ बस्नु।
अहिले भने तपाईँहरू यो नक्खु निरी बस्नु भएको छ होइन? बिहान कतिखेर आउनुहुन्छ दिदी? आमै
6 बजे गाडीमा।
चापा गाउँ नजिकै? चापा गाउँको डुकु छाप तपाईँहरूको घर चाहिँ?
हजुर।
अनि बारी कति छ नि आमैको?
5-6 रोपनी।
5-6 रोपनी छ। तपाईँहरूको घर चाहिँ सँगसँगै?
सँगसँगै।
ए अनि गाडीमा कति ल्याउनुहुन्छ? दिनमा कति के बोकेर आउनुहुन्छ?
हामी दिनको दिन आउँदैन बाबु, हामी दिनको दिन आउँदिन। यस्तै छ सात दिनमा अलिअलि हुन्छ अनि आउँछ।
ए कति ल्याउनुहुन्छ छ सात दिनमा आउँदाखेरि कतिवटा मुठा फर्सी मुठा ल्याउनुहुन्छ?
कहिले 10 मुठा कहिले 11 मुठा यस्तै ल्याउँछ।
हो आमैले पनि त्यही हो फर्सी मुन्टा अनि फुल पनि हो अनि तपाईँको अगाडि अहिले मैले तपाईँहरूमा कुरा गर्दाखेरि झन्डै 10 बजिसक्यो है। अब त फर्सी मुन्टा त अझै बाँकी रहेछ बिकेन?
तिन मुठा
बाँकी छ। अनि कति मुठा बेच्नु भयो हिजोसम्म?
9 मुठामा 3 मुठा बाँकी छ, कति मुठामा भयो?
अनि मुठाको कति त नि?
मुठाको 15 रुपियाँ।
अनि घर नजिकै चाहिँ बिक्दैन आमै?
बिग्दैन, घरभन्दा यता बुगमती आइपुग्नलाई 1 घन्टा लाग्छ।
ए बुगमती आउनु 1 घन्टा लाग्छ? ए
गाडीमा लाग्दैन, हिँडेर आउनलाई 1 घन्टा।
अनि कति एकचोटि आउँदाखेरि कति पैसा हुन्छ त? 15 रुपियाँको दरले फर्सी मुन्टा बेच्नुहुन्छ?
अब धेर बोल्न सक्ने नि, यति लिएर त्यही 500-600 हुन्छ।
500-600 चाहिँ हुन्छ भने फर्सी मुन्टाको साथमा अरू पनि हुन्छ हुन्छ गोलभेडा हुन्छ होइन? ए भने घर पुग्दाखेरि गोजीमा 500-600 रुपियाँ
बेला त 5,000-6,000 नि हुन्थ्यो, अहिले त बोक्न नि सकिने होइन, यति ल्यायो बेच्यो 500-600।
आमाको उमेर कति भयो?
65 वर्ष।
हजुरको चाहिँ?
मेरो खै म त जान्दिनँ हिसाबै
ज्ञान। कति सालमा जन्म?
जन्म नि थाहा छैन, जन्म थाहा छैन, म भएँ होला।
अनि आमा यो पहिलेदेखि नै हजुर यो तरकारी खेती गरिरहनु भएको कि पहिला चाहिँ के गर्नु?
पहिला हामी आफ्नै घरको खेतबारीमा काम गर्ने, मेला जाने, यस्तै हो बाबु।
काठमाडौँमा बसेर नि मेला जाने खेती गर्ने काम हुन्छ है? धेरैले त फेरि काठमाडौँ भने त एकदम काम गर्दैनन् मान्छेहरू भन्ने, जागिर मात्रै खान्छन् भन्छन् नि।
हजुर हाम्रो त्यो जागिर खाने कोही कोही मात्रै छन्, जागिर खाने छैनन् हाम्रो गाउँमा, यस्तै घर खेती गर्ने बस्ती मात्रै हो।
आमै पैसा कमाउनु कतिको सजिलो छ आमालाई सोध्नु पर्यो?
पैसा कमाउनु सजिलो छैन, बल भए मात्रै सजिलो
हो। पहिला चाहिँ कसरी कमाउनुहुन्थ्यो? अहिले त तरकारी बेच्नु,
पहिला त जाउँ लाग्थ्यो, अहिले त लाग्दैन।
कहाँ जाउँ लाग्ने?
तरकारी बेच्नु। अहिले त अब थोरै भएर अलि बुहारीहरू बलिया छन् जान्न भन्छन्, थोरै धेरै भइदिए आउँथे, थोरै भएर हामी आएको।
पहिला चाहिँ त्यो आय आम्दानीको बाटो के हुन्थ्यो तपाईँको? अहिले त तरकारी छ होइन, पहिला चाहिँ घरमा
पहिला त धान मकै बेच्ने, भटास बेच्ने, त्यही आयस्ता बेच्ने, त्यति हो हाम्रो त, त्यसैले घर व्यवहार त हान्ने।
अनि अहिले चाहिँ त्यो धान मकै हुँदैन,
अहिले उबेला जस्तो हुँदैन, पहिलाको जस्तो हुँदैन नि बाबु। अहिले पहिला त अब देसी मल हाल्ने चल्ती थिएन हेर्नुहोस्,
हजुर,
अनि देसी मल नहाल्दा नि भटास पत्तिकन फल्थ्यो, अहिले भटास पनि फल्दैन, मकै पनि त्यति पुरा आउँदैन, लौ त भनौँ 6 महिना खान पुग्दैन, अन्नै मात्र खायो, आफ्नो घरको मात्र खायो भने होइन नि, किनेर ल्याउनु पर्छ।
तरकारी बेचेर चाहिँ गुजारा चलिरहेछ आमै?
कहिले काहीँ यसो घर व्यवहार चल्छ।
हो के गर्नुहुन्छ त तरकारी बेचेर लिएर गएको पैसाले?
त्यही नुन मर्तेल
मर्तेल
मर्तेल पर्दैन, नुन तेल मसाला, कहिले काहीँ ढुटो यस्तै पर्छ। यसो देउता थानतिर घुमफिर गर्ने, साथीभाइ गठान जाने, यही त हो नि बाबु। अब के अरे कहिले अब हाम्रो यही फिल्म चाहिँ नि हामी हेर्न जाँदैनौँ, फिल्म हेर्न भने पैसा खर्च गर्दैनौँ, यही देउता जाने, दिदीबहिनी घुमफिर गर्ने, यही त हो नि।
भने मान्छे एउटा कुरो चाहिँ कमाउन पनि सजिलो छैन, तर जान्यो भने त कमाउनु सजिलो नि छ होइन? अनि कमाइसकेपछि त्यसलाई बचत गर्नु पर्यो भन्ने
कुरो।
तपाईँहरूले कम जस्तो अब तरकारी ल्याउँदाखेरि दिनमा एकपटक घर पुग्दाखेरि 500-600 रुपियाँ जोगिन्छ, 4-5 दिनमा तरकारी तयार हुन्छ नि तामा? तरकारी 4-5 दिनमा तयार हुन्छ, अनि यही तरकारीले तपाईँहरूको घर व्यवहार घर खर्च टरिरहेछ।
कहिलेकाहीँ लाने धेरै टरिया छैन, धेरै त छोराले जागिर खाछ, छोराले कमाउँछ ल्याउँछ, घर पुरो हुन्छ, अलिअलि थपथाप पार्ने
त्यो पनि त ठुलो कुरो हो नि। बुढी आमाले चाहिँ घरमा थपथाप पार्नु भयो भने पनि छोरा त खुसी भइहाल्नुहुन्छ नि दिदी
हुनुहुन्छ।
मान्छेलाई चाहिँ पैसा कसरी कमाऊ भन्ने चिन्ता हुन्छ कि आमा?
भइहाल्छ नि, किन नहुनु, भइहाल्छ नि हेर्नुहोस्, घर के हाल्नु, आज जति भए नि पुग्दो रहेछ, मैले त अब खर्च भए देख्दाखेरि त जति भए नि जति कमाए नि यस्तै हो जस्तो लाग्छ अहिले. अब 28 लाख पैसा 28 लाख बुढालाई फर्क लाग्यो अनि के त मलाई त त्यत्तिकै जाँगार नि मरेर.
के भएको अरे बुवालाई?
हो नि, त्यत्रो पैसा सिद्धियो. अहिले अब फेरि अब हस्पिटलमा मात्रै त्यति लाग्यो. घरमा त अन्त पाटन हस्पिटल अल्काईमा ऊ यहाँ कति कति हर्सिदी हस्पिटल मात्रै त्यति लाग्यो.
त्यो सब बिरामी हुँदाखेरि खर्च नि हुन्छ, अरू अरू काममा नि खर्च हुन्छ, पैसा कमाउनु नि पर्यो होइन. तर त्यही भएर तपाईँहरू तरकारी लाउनुहुन्छ, तरकारी बेच्नुहुन्छ, अलिअलि भए पनि घर खर्चलाई धानिरहनु भएको छ होइन. अब मान्छे भन्छन् नि काम मैले केही पनि पैसा कमाउन सकिनँ भन्ने मान्छेलाई चाहिँ तपाईँको के सुझाव छ? के भयो भने पैसा कमाउन सकिन्छ? लामैले भन्नुहुन्छ.
हामीलाई त अब काम गर्न जान सकिँदैन, खेती गर्न सकिँदैन. त्यही अलिअलि यति बेच्न ल्यायो, त्यो दुई चार पैसा कमायो त्यति.
जो छैन तरकारीबाट पनि कमाइ त हुन्छ नि त, गर्न सक्यो भने होइन.
गर्न सक्यो, खट्न सक्नु पर्यो. त्यतिकै नखटिकन पैसा आउँदैन हेर्नुहोस्, गाह्रो छ नि व्यवहार गर्न. तरकारी पनि त्यतिकै रोपेर मात्रै फल्दैन हेर्नुहोस्, त्यसलाई मोल गर्नु पर्यो, जल गर्नु पर्यो. किरा लाग्छ त्यसलाई के गरेर, अब किरालाई मार्न पनि अब खरानी हालेर हुन्छ कि देसी मूल राखेर हुन्छ कि, त्यसलाई अब निमेष गर्नु पर्यो नि बाबु. औषधि त हामी त राख्दै राख्दैन, यो हामीले त खालि त्यो वस्तुको मूल राख्ने हो. अनि धेरै नि किरा लाग्नु लाग्यो भने तितीपातीहरू कुटेर गाईको गौतहरू चाहिँ छरिदिन्छ.
विषादी राख्नु भएको छैन, कति राम्रो भयो है. विषादी नराखेको तरकारी खान पाउनु पनि,
हामी घरमा खान नि पर्छ नि हामीलाई.
सबै भन्छ नि अब यस्तो, अब हिन्दुल गरिहाल्छ नि त, यस्तो विषादी राख तरकारी खाँदाखेरि यस्तो यस्तो रोग उत्पन्न भयो अरे भनेर भने सुनिन्छ हेर्नुहोस् है. अहिलेसम्मलाई त हामीलाई त्यस्तो रोग त उत्पन्न त भगवान्ले पुर्याउनु भएको छैन. हेरि
अनि गाह्रो सजिलो दुःख गरिरहनु भएको छ. अनि आमा 65 वर्ष हुनुभयो होइन आमा, पहिला सम्झिनु न तपाईँको फादामा 2-4 रुपियाँ हुनलाई कति गाह्रो हुन्थ्यो.
गाह्रो हुन्थ्यो ऊ बेलामा त, कस्तो गाह्रो हुन्थ्यो. अब 15 रुपियाँ बिहान पुरी काममा गयो भने 15 रुपियाँ दिन्थे
काममा. ज्याला ज्याला
ज्याला गर्नु गयो,
तर त्यो 15 रुपियाँले पनि धेरै कुरो आउँथ्यो.
आउँथ्यो आउँथ्यो त्यो ऊ बेला
आउँथ्यो है. त्यो बेला ज्याला गरेर 15 रुपियाँ कमाउनुहुन्थ्यो, अहिले एकै दिनमा तरकारी बेचेर 5-6 रुपियाँ कमाउनुहुन्छ.
10 रुपियाँ एक कप चिया दिन्थे ऊ बेला, 10 रुपियाँमा 10 पैसामा
10 पैसा
10 पैसामा त्यो
खायो.
ए माइली तामाङले पनि
20 पैसामा भेटायो.
के अरे एक कप चिया टन्न अगाइन्थ्यो ऊ बेला.
ऊ बेला
5 रुपियाँले नि खायो हामीले.
अहिले त कहाँ आउँछ
ऊ बेलाको त्यो 10 रुपियाँ 15 रुपियाँ ठुलो कि अहिलेको 500 रुपियाँ 600 रुपियाँ ठुलो तामाङ?
उबेलाकै ठुलो बरु,
उबेलाको थोरै भयो.
अहिले त अब लाखौँ लाखौँ गयो नि, 2 पैसा जस्तो पनि छैन.
किन होला यस्तो भएको?
मान्छे धेरै भएको.
मान्छे धेरै भएर अब अलिकति यो चाहिँ कमाइको कुरा भयो, म जोगाउने कुरा सोध्नु पर्यो तपाईँहरूलाई. यो आज हामी उज्यालो फल्चामा तपाईँहरू खाप ललितपुर चापागाउँ डुकु छापको आमै दिदीहरू जो चाहिँ यहाँ नखु नजिकै तरकारी बेच्नुहुन्छ, आफैले फलाएको तरकारी ल्याएर बेच्नुहुन्छ, उहाँहरूसँग मैले कमाइको कुरा गरेँ. तिनजेल कमाउनु पैसा कमाउनु चाहिँ त्यति सजिलो त छैन, तैपनि जान्ने हो भने पैसा कमाइन्छ. आफ्नै खेतबारीमा पनि तरकारी रोपेर तरकारी बेचेर कमाउन सकिन्छ भन्नुभयो तपाईँहरूले. तपाईँहरूले चाहिँ एकचोटि तरकारी ल्याउनु भने 500-600 रुपियाँ चाहिँ घर पुर्याउनुहुन्छ, त्यसले पनि घर खर्च चलिरहेको छ. अब जोगाउने कुरा छ नि, पैसा त कमाइयो तर पनि जोगाउन गाह्रो छ अरे कि आमै. अब आमैबाट सुरु गर्नु, कसरी जोगाउने पैसा?
कसरी जोगाउने? अब अलिकति किनमेल गरेर लग्यो, अलिकति घर लानुपर्छ भनेर अलिकति राख्यो.
तपाईँहरूले बचत गर्नुहुन्थ्यो नि?
म त मिटिङमा नि गएको होइन.
समूह
छैन
तपाईँको, एचुरी लिएर गएको पैसा कति बचत हुन्छ त? कति कति बचाउनुहुन्छ?
अब खोइ कति बच्छ कति बच्छ, छोरी आउँछ नि लैजान्छ नि.
खाँदा बस्दै बस्दैन
बस्दैन मेरो त.
अब यहाँ पहिला माइली तामाङको अलिकति कुरा गरौँ, तपाईँले पनि के रायो बेच्नुहुन्छ?
हजुर,
आफ्नैले उत्पादन गर्नु?
होइन, हाम्रो त खेतीपाती नै छैन, किनेर ल्याउने।
उहाँहरूले चाहिँ आफैले फलाउनुहुन्छ, आफै बेच्नुहुन्छ? तपाईँ चाहिँ
मेरो नै अलिअलि फलाउँछन्, भए नपुगेको किनेर ल्याउनुहुन्छ।
कतिमा किन्नुहुन्छ? तपाईँको अगाडि साग छ, सागका चाहिँ यो झन्डै झन्डै सागको बारी जस्तो छ, काँसको बारी जस्तो साग छ। एक मुठा सागलाई कतिमा किन्नुहुन्छ?
दस रुपियाँ।
दस रुपियाँमा किन्नुहुन्छ, कतिमा बेच्नुहुन्छ?
है, अब अहिलेसम्म गएको छैन साग पनि,
भनेर झन्डै झन्डै डबल त्रिबलै बिग्यो भने नाफा हुँदो रहेछ। अनि तपाईँले एकचोटि बेच्दाखेरि कति पैसा हात आउँछ त?
त्यो भारी पुऱ्याएर ल्यायो भने नि त्यही 700-800 बस्छ।
700-800 रुपियाँ बस्छ है दिनमा? त्यो पनि त ठुलो कुरो हो नि। तपाईँले अहिलेसम्म दिनमा कति रुपियाँसम्म कमाउनु भएको छ पाइलिचामा?
त्यही दिनमा 800-900, 1000-1200।
1000-1200 कमाउनु भएको छ है? त्यो पैसाले के के गर्नुहुन्छ तपाईँ?
त्यो पैसा अब घर खर्ची, अब घर खर्ची गर्ने, अब अलिअलि समूहमा बसेर अलिअलि बचत गर्ने।
समूह पनि बस्नु भएको?
हजुर, त्यही अलिअलि अब मिटिङ हुन्छन् होइन।
कति महिनामा कति बचत गर्नुपर्छ?
महिनामा 300 पर्छ।
300 पर्छ है? अहिलेसम्म कति भएको छ त समूहमा पैसा?
भयो होला मेरो त दुई ठाउँ तिन ठाउँ बसेको छ।
ए, तिनवटा समूहमा लिएर जाने, जम्मा गर्ने? धेरै पो छ त।
अब एक ठाउँमा चाहिँ छोड्यो, दुई ठाउँ तिन ठाउँमा चाहिँ छ।
कति छ होला त झन्डै झन्डै?
होला 2 लाख।
ए हो, तरकारी बेचेर 2 लाख रुपियाँ बचत गर्नु भने त आमा ठुलो कुरो होइन त?
ठुलो त हो नि, अब हामी त सौदैनौँ।
300 रुपियाँ बचत गरेर पनि त्यत्रो पैसा राखिरहनु सक्छ?
भइसक्यो 14-15 वर्ष समूह बसेको।
त्यही त होइन, समूहमा नबसेर तपाईँले बचत नगरे भए कहाँ जाने त्यो पैसा? होइन
हजुर, अहिले एउटा समूहमा छोडेको हजुर कति 2 महिना भयो, अनि त्यो बचत गरेको 48,000 आँट्यो।
ए,
छोडिदिए मैले एकदम गाह्रो भएर, धेरै ठाउँमा भयो, धेरै ठाउँमा गाह्रो हो रे भनेर।
बचत गर्नलाई चाहिँ के गर्नु पर्ने रहेछ त तपाईँको अनुभवमा नि? त्यत्रो 14-15 वर्षमा भयो नि, 2-3 लाख रुपियाँ चाहिँ छ भन्नुभयो होइन? कसरी बचत गर्ने पैसाले, कसरी जोगाउनु?
अब यस्तै तरकारी अलिअलि बेच्यो, अब यस्तो आखिरी परे पनि झिङ्गो पाइन्छ भनेर बचत गर्छ।
बचत गर्दाखेरि नि तपाईँलाई त पैसा त राखिरह्यो भने खर्च हुन्छ?
हजुर, राखिरह्यो भने खर्च हुन्छ।
बचत गर्दाखेरि चाहिँ खर्चलाई कसरी कम गर्ने?
अब त्यो त अब आफूले यति बेला चाहिन्छ भनेर अलिक कम मै गर्ने।
अब हजुरलाई सोध्नु पर्यो, तपाईँले अघि भन्नुभयो नि म चाहिँ फिल्म हेर्न जान्न भन्नुभयो भने जस्तै, के गर्यो भने चाहिँ पैसा जोगिन्छ? कमाएको पैसा,
कमाएको पैसा के गर्यो भने जोगिन्छ? अब राख्यो भने त्यतिकै यता र उता गरेर सिधिहाल्छ। बरु एउटा समूहमा लडेर राख्यो भने आफूलाई आज मलाई यस्तो परे, हाम्रो राख्या बचत झिकेर लिएर आउने, आफूलाई के किन्न पर्छ किन्ने।
एउटा पैसा छाउन्जेल चाहिँ नि फेरि सबैलाई के आमाईहरू होइन, के गरौँ के गरौँ के गरौँ लागिरहन्छ कि? उता अलिक राम्रो कुरो देख्यो भने किन किन लाग्छ होइन, खानेकुरा देख्यो भने खाउँ खाउँ
लाग्दैन,
राम्रो लाउन पनि मन लाग्दैन। त्यो पैसा छ भने मासिहाल्न पनि मन लाग्दैन। अब छोरी आउँछ नि लेले भन्छन्, त्यो चाहिँ दिन्छु, सिद्धिहाल्छ।
छोराछोरीलाई चाहिँ दिनुहुन्छ? छोराछोरी त खुसी हुन्छ नि, भोलि पर्सि छोराछोरी फेरि माया गर्छ नि त,
फेरि उनीहरूले कमाउँछन्
दिन्छन् नि। छोराछोरीलाई भाटा जानुहुन्छ राम्रै कुरा पनि, तर छोराछोरीले पनि अनावश्यक काममा खर्च चाहिँ गर्न भएन,
गर्दैनन्।
भइगयो त त्यो त,
छोरछोरी त्यस्तो खर्च गर्दैनन्, उनीहरूले कमाउँछन् दिन्छन् अलिअलि, फेरि त्यो पैसा राखि छोडे, फेरि कहिले कहिले लिए भन्छन्, फेरि दियो त्यही पैसा। त्यही हो, आफूलाई त कहिले दिन्छ र?
तपाईँलाई चाहिँ त्यो देखाएको कुरो किनौँ किनौँ लाग्छ लाग्दैन तपाईँलाई?
मलाई त लाग्छ,
हो
किन्ने पनि, आफूलाई चाहिँ राख्ने पनि, आफ्नो समूहमा महिना महिनामा लगाएर राख्ने पनि।
तपाईँले चाहिँ समूहमा कति राख्नुहुन्छ?
अब सक्नेले 1000 पनि राख्छन्, 1200 पनि राख्छन्, हामीले त 500-500 राख्छ।
500 राख्नु भएको छ? कति भयो समूहमा बस्नु भएको?
भयो होला 20 वर्ष जति भयो।
20 वर्ष भयो? कति रुपियाँ भएको छ अहिलेसम्म?
अब पहिला सुरुमा त 10-10 रुपियाँ राख्यो, अनि अहिले पछि 500-500 राखेको छ नि, त्यस्तै 2 वर्ष जति भयो होला।
कति भयो होला अहिलेसम्म त हजुरको पैसा कति भयो होला त जम्मा?
जम्मा त अब कति भयो होला, हामी त अब चाहिए बेला हाम्रो बचेर अब यति चाहियो भन्ने मिसेहरूलाई कुरा गर्ने, ल्याउने, आफूलाई के लाउनु पर्छ लाउने।
यो पैसाको खासो छैन,
खासो छैन हजुर। अनि अब के गरी, हामी धेरै नै बिरामी भयो, हामीले घरबाट खर्च गर्न सकेन भने हाम्रो समूहको दिदी बहिनीहरूले चाहिँ नि
ल फला म त बिरामी भएँ, मेरो साथमा पैसा छैन, अब अस्पताल जानु पर्यो, खै पैसा छैन के गर्ने भनेर हामीले त्यहाँ चिठी पठाउनु पर्छ। अब हामी लेख्न नजाने लेख्ने मान्छेलाई जान्ने मान्छेलाई लेखाएर त्यहाँसम्ममा लगेर चिठी दिने, चिठी दिएपछि ल फलानु दिदीबहिनी बिरामी भयो तर यसलाई सहयोग गर्ने, सबैले सहयोग गर्ने भनेर हामीलाई अस्पताल ल्याइदिनुहुन्छ उहाँ।
कति राम्रो रहेछ त है।
हजुरसम्म त्यस्तो छ
समूहले यो छ। अहिले ठाउँ ठाउँमा चाहिँ ल पैसा तपाईँको पैसा आयो, ल पैसा समाउनु त के को पैसा आयो, बिक्यो के बिक्यो, दुई मुन्टा फर्सी मुन्टा 30 रुपियाँ आयो हेर्दा हेर्दै। यो 30 रुपियाँको चाहिँ हात पार्न कति गाह्रो भयो त तपाईँलाई?
गाह्रो छ नि बाबु,
गाह्रो छ होइन। अब यो 30 रुपियाँ गरेर तपाईँको 500-600 रुपियाँ जम्मा हुन्छ होइन, अनि त्यो चाहिँ घर खर्च नि गर्नुहुन्छ, त्यसपछि बचत गर्नुहुन्छ, समूहमा राख्नुहुन्छ। समूहमा बसेपछिको फाइदा भने चाहिँ तपाईँलाई जुन जुन बेला मन लाग्यो त्यही बेला पैसा झिक्न पाउनुभयो।
हजुर, अनि अब हामी अब भन्न साथ त पैसा त हामीसित साथमा हुँदैन, हेर्नुहोस् अब हामी त्यस्तै घटाघटी बिरामी भयो भने हाम्रो घरमा पैसा त हुँदैन हुँदैन। अनि अब ल हाम्रो त पैसा छैन, अब यस्तो बिरामी भइयो ल यो चिठी लेखेर लानु पऱ्यो हाम्रो सम्ममा, त्यो भलानु मिसलाई दिनुहोस् भनेर दिन दिएर दिएपछि अनि उहाँ त्यो मिसले अब सबै अब त्यहाँ दिदीबहिनीलाई भनेर फोन गरेर होइन भनेर ल अस्पताल चलानी गर्न त पऱ्यो नि, मर्न त दिनु भएन नि, हक होइन मर्न त दिनु भएन भनेर अनि लगिदिनुहुन्छ।
अरूलाई पनि सहयोग भयो, आफूलाई पनि परेको बेला पैसा आयो, कति राम्रो भयो आमा। यो त समूहमा बस्नुको त फाइदा रहेछ त,
फाइदा हुन्छ, फाइदा छ।
हजुरलाई चाहिँ बस्नु मन लागेन?
मलाई त बस्नु मन लागेन, अब मर्ने बेला रहेछ।
कहाँ मर्छ अहिले 65 वर्ष भर्खर पुग्नुभयो, मान्छे 100 वर्ष बाँच्छ
बाँच्दैन,
100 वर्ष बाँच्नुहुन्छ, हेर्दाखेरि कपाल भर्खर खुल्न थालेछ। अब हामी कुराकानीको अन्त्यमा आइपुगेका छौँ, तपाईँहरूसँग आज पैसाको कुरा गऱ्यौँ कि, पैसा कमाउने कसरी, पैसा जोगाउने कसरी भन्ने कुरा आयो। अब तपाईँहरूको कुरा सुन्दाखेरि पैसा कमाउन गाह्रो त छ तर जान्ने हो भने पैसा कमाइन्छ होइन त, माइली दिदीले भन्नुहुन्छ होइन। तपाईँलाई आज अलिकति साग नबिकेको टेन्सन चाहिँ छ तर सधैँ नबिक्ने हुँदैन, बिक्छ नि,
बिक्छ बिक्छ। अब के गर्नु त, अब जसरी नै डुल्नु परिहाल्यो, अब खानाको लागि अब जसरी
एकछिन दुःख गर्यो भने पैसा त कमाइन्छ कमाइन्छ, कमाएको पैसालाई जोगाउनु पनि जान्नु पर्छ होइन त। आमाले पनि त्यही हेर्नु त, आमा पैसा कमाउन के भन्दिल भन्नु, मान्छेले पैसा कमाइन भन्यो भने त्यो मान्छेलाई तपाईँको चाहिँ के सुझाव छ, के गर्यो भने पैसा कमाउँछ,
के गर्यो भने दुःख गर्यो भने पैसा कमाइन्छ, दुःख नगरिकन पैसा कहीँबाट आउँदैन, अलिअलि दुःख त गर्नु परिहाल्यो।
अनि अर्को चाहिँ तपाईँको घाँटी हेरेर निल्ने भन्छ नि, खर्च गर्दाखेरि होइन
हो
आफ्नो अवस्था हेरेर खर्च गर्नु पर्यो। अब हो, अब हजुरले भन्नुहुन्छ
त्यो त्यही त हो नि, आफ्नो अवस्था हेरेर चाहिँ नि खर्च गर्नु पर्यो, पैसा भयो भनेर धेरै हुरेल धुरेल गर्नु भएन। हेर्नुहोस् हामीलाई अहिले त छ पैसा, हुरेल धुरेल गर्नु होला, पछि के होला कसो होला भन्ने एउटा मनमा सोचन धारणा लिनु पर्यो नि, पछि के होला कसो होला। अब हामीलाई अहिले यस्तो राम्रो भइरहेको छ भने पछि के नराम्रो पनि हुन जानु सक्छ, हेर्नु श्रीमानले छोडिदिनु पनि सक्छ हामीलाई, हो कि होइन। अहिले मलाई श्रीमानले माया गरिरहेको छ, मलाई यत्तिकै पुग्छ भनेर सोचाइ त हामीले यो गर्नु हुँदैन,
एउटा चाहिँ हुरेल धुरेल गर्न भएन।
हजुर, अर्को चाहिँ त्यही हो बाबु, त्यहाँभन्दा
देखोस् भएको पैसालाई जोगाउनु पर्यो, एउटा पैसा कमाउने बात कुरा थाहा पाउनु पर्यो, पैसा कहाँबाट कमाइन्छ भन्ने कुरो जान्नु पर्यो, कसरी कमाउने रे त कमाउँदाखेरि,
अब कसरी कमाउने, यही यही त हो नि, अब कि मेला पाता गएर कुटो कोदालो गर्न सक्नु पर्यो, कि तरकारी लाएर यहाँ ल्याउनु पर्यो पैसा लिन कमाउनलाई, हेर्नुहोस् कि कोटो दिन यस्तो तन्डालापुरको घाममा दिनभरि काम गर्न गयो भने पैसा आयो, हेरि होइन
गऱ्यो भने जान्यो भने पैसा कमाइन्छ,
कमाइन्छ
अनि कमाइसकेको पैसालाई जोगाउनु पर्यो,
जोगाउनु
जोगाउँदाखेरि हुरेल धुरेल गर्न भएन
भएन। हजुर,
अनि अर्को कुरो बचत गर्नु,
बचत हजुर हजुर,
त्यसो हो भने पैसा जोगिन्छ। धन्यवाद तपाईँलाई, धन्यवाद जाने बेला भयो, नमस्कार, माइली दिदीलाई धन्यवाद।
कुरा गाँसमा सुन्नुभयो तरकारी फलाएर र बेचेर पैसा कमाउने आमा दिदीहरूका अनुभव, उहाँहरूको अनुभवबाटै थाहा हुन्छ पैसा हाम्रो वरपर जताततै छ, मात्र चिन्न र टिप्न जान्नुपर्छ। अब पैसा फल्ने खेतबारी र कृषिकै कुरा समेटिएको गीत सुनौ रूपेश चौधरी र तारा श्रीषको स्वरमा।
Bye.
तपाईं उज्यालो फल्चा सुनिरहनु भएको छ। एउटा गीत सुन्नुभयो, कृषिमा केही गरौं, केही गर्ने हो भने पैसा आफ्नै गाउँ ठाउँमा फल्छ भन्ने यो प्रेरणादायी गीत थियो। र यो गीत भन्दा अगाडि हामीले यस्तै कुरा गर्यौं चापा गाउँका आमा दिदीहरू जो आफ्नो बारीमा तरकारी लगाउनुहुन्छ, फलाउनुहुन्छ र सड़कमा ल्याएर बेच्नुहुन्छ, उहाँहरूको कुरा र यो गीतको कुरा झन्डै उस्तै छ। र आफ्नै ठाउँमा आफ्नै माटोमा केही गर्ने हो भने देशमै कमाई हुन्छ भन्ने यो गीत र आमा दिदीहरूको कुरा सुन्यौं। हामी उज्यालो फल्चाको अन्त्यमा आइपुगेका छौं। अब केही प्रतिक्रिया हेरौं। सुशीला सिलवालले कार्यक्रम सुनिसकेपछि, अझ गाँठका कुरा सुनिसकेपछि लेख्नु भएको छ, आहा, आज गाँठका कुरामा कुराकानी गर्ने आमाहरूका उत्साहित कुराहरू सुन्दा मरिसकेको रहर पनि जुर्मुर आयो, नमन आमाहरूलाई। सुशीलाजीलाई धन्यवाद। अनि कुल्ड फिल्मले तरकारीको भाउ सुनिसकेपछि लेख्नु भएको छ, आजको बजारमा तरकारीको भाउ भनेर नागरिकलाई निराश बनाएर तरकारी नखाऊ नखाऊ नबनाए नि हुने, भाउ सुनेर लास्ट दिक्क लाग्छ भन्नुभयो। के गर्नु कुलजी, भाउ यस्तै छ। कालीमाटीमा तरकारीको भाउ अलिक कम भन्छ, तर त्योभन्दा बाहिर गयो भने भाउ बढी हुन्छ। कालीमाटी नजिकै छौँ भने हामीले कालीमाटीमा गएर सस्तोमा तरकारी किन्न सक्छौँ, तर कालीमाटीबाट अन्यत्र पुग्ने बित्तिकै तरकारीको भाउ महँगो हुन्छ, यो सबैले भोगिरहेको कुरो। र अर्को प्रतिक्रिया लिउँ, दिलीप मुना नाम राखेका साथीले खास गरी आजदेखि काठमाडौँमा बिजुली बस गुड्ने खबरमा उहाँको प्रतिक्रिया छ, साझाले त 3 अर्ब पाएर पनि चलाउन सकेको छैन, यसले बिना अनुदान कसरी चलाउँछ, कि अनुदान बिना सार्वजनिक यातायात सम्भव छ भनेर साझालाई चुनौती दिन खोजिएको हो त भनेर उहाँले लेख्नु भएको छ। खास गरी यो सुन्दर यातायात, निजी क्षेत्रको सुन्दर यातायातले आजदेखि चलाउन लागेको बिजुली बससँग सम्बन्धित यो प्रतिक्रिया थियो। अनि यस्तै अर्को प्रतिक्रिया छ अन्तर्मनको आवाज नाम राखेका साथीले लेख्नु भएको, अब बिजुली बस डिजेलको बस हुँदाहुँदै यो सरकारले किन बिजुली बस ल्यायो, अधिनियमवाद आयो क्या हो, ल विरोध गरौं भनेर उहाँले व्यङ्ग्य गर्नु भएको छ। अनि हिजो मनाइएको निजामती दिवसको अवसरमा पनि धेरै साथीहरूले प्रतिक्रिया लेख्नु भएको छ। बीपी खनाल लेख्नुहुन्छ, सबै सार्वजनिक सेवा सरकारी कामलाई अनलाइन डिजिटल प्रविधिमा लग्ने, राणाकालीन सामन्तवादी सोच पालेका कर्मचारीलाई बर्खास्त गर्ने, कानूनी राज्य प्रत्याभूत गर्ने र लोक कल्याणकारी भावसहित सेवा गर्ने सेवकहरूको पहिचान गरी पुरस्कृत गर्ने गर्नुपर्छ, अनि मात्र कर्मचारी तन्त्र चुस्त हुनेछ भनेर उहाँले लेख्नु भएको छ। अनि एएन कोइराला लेख्नुहुन्छ, निजामती सेवामा स्पोइल सिस्टम लागू गर्नुपर्छ, स्थायी कर्मचारी तन्त्रलाई ध्वस्त बनाउनुपर्छ, कर्मचारीलाई उत्प्रेरित गर्ने उपाय अवलम्बन गर्नुको सट्टा डर त्रास देखाएर काममा लाग्नुपर्छ, सेवा सुविधा खान पनि नपुग्ने दिनुपर्छ भनेर उहाँले यो अलिकति व्यङ्ग्य गर्नु भएको छ। कर्मचारीलाई जस्तो व्यवहार हुनुपर्थ्यो त्यो छैन भन्ने खालको यो व्यङ्ग्यात्मक टिप्पणी उहाँको। अनि रामकृष्ण सुवेदी लेख्नुहुन्छ, निजामतीमा अधिकारका नाममा राजनीतिक भागभण्डाका संघ संस्थाहरूलाई तुरन्त खारेज गर्नुपर्छ भन्ने उहाँको विचार छ। कार्यक्रम सुनेर कार्यक्रमको बारेमा र अरू समसामयिक विषयमा विचार टिप्पणी लेख्नुहुने तपाईँ सबैलाई धन्यवाद। तपाईँ उज्यालो 50 सुनिरहनु भएको छ। आजको लागि हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com सँगै काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 MHz तथा देशभरकाहरू झण्डै 1.5 दर्जन रेडियो स्टेशनबाट हरेक दिन बिहान उज्यालो 50 प्रसारण हुन्छ। भोलि यस्तै र अझै नयाँ विषयमा छलफल लिएर उज्यालो 50मा आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी मनोज विष्ट र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ। अहिले 8 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ। त्यतिन्जेलसम्मका लागि यो गीत सुनौ।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।